नमस्कार। था संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा दिनेश नेउपानेसँगै जगत भण्डारीको स्वागत छ।
नेपाल परिवेश थाहा संसार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
नेपाल परिवेश सुरु गरौँ मुख्य समाचारका शीर्षकहरूबाट।
राष्ट्रिय सभाको हिउँदे अधिवेशनको तयारी पूरा, पहिलो बैठकको कार्यसूची तयार, औपचारिकतामा मात्रै सीमित रहने अध्यक्ष तिमल सेनाको संकेत।
दुई छिमेकीले नेपालमा खुला परेड खेलिरहेको पूर्व राष्ट्रपति डाक्टर यादवको चिन्ता, संसद विघटन सम्बन्धी मुद्दामा अदालतको फैसला कुरेर अघि बढ्नुपर्नेमा देउबाको जोड।
ललिता निवास जग्गा प्रकरणमा प्रमुख अभियुक्त के पत्नी ढकाल्ने धरौटीमा रिहा, काठमाडौँ दिगो सहरी यातायात योजना अन्तर्गत निर्माणाधीन पुलमा करोड बढी भ्रष्टाचार।
विश्वभर सन् 2020 विदाई गरी नयाँ वर्षको स्वागत गरिँदै कोरोना संक्रमण थप फैलिन नदिन दिल्लीमा भने कर्फ्यू जारी।
र प्रधानमन्त्री कप महिला क्रिकेटको सेमी फाइनल समीकरण पूरा, प्रदेश एकको अपराजित यात्रा कायमै।
ए साइला, त्यो बैंकमा गाउँका सबै मान्छे किन गाह्रै छन्?
सजिलै सहुलियतमा र चाँडै पाइने कर्जाको विषयमा बुझ्न गाह्रै छन्।
सबै बैंकले कर्जा दिएकै छन् त?
त्यसो होइन नि माइल दिदी, सेन्चुरी बैंकले त सहुलियतपूर्ण कर्जा र ब्याज अनुदान पनि दिन्छ नि।
के केमा ब्याज अनुदान पाइने रहेछ?
कृषि तथा पशुपन्छी कर्जामा, विदेशबाट फर्केका युवाले गरेको व्यवसायमा, महिला उद्यमीलाई पारम्परिक व्यवसायमा र अन्य तोकिएकोमा।
चाहिएको बेला पाइने होइन होला?
सेन्चुरी बैंकले त मागेको कागजात पेश गरेमा 5 दिन भित्रै कर्जा दिन्छ।
आफ्नो त बाटो नभएको खेतबारी छ, त्यसलाई दिदी त नमान्ने होला।
बाटो नभएको गाउँको खेतबारी पनि यो बैंकले मान्छ दिदी।
विस्तृत जानकारीको लागि सेन्चुरी कमर्सियल बैंकको नजिकैको शाखामा सम्पर्क गर्नु हुन अनुरोध छ। सेन्चुरी कमर्सियल बैंक, सरल बैंकिङ सबैका लागि।
यो हो था संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। संघीय संसदको माथिल्लो सदन राष्ट्रिय सभाको हिउँदे अधिवेशन भोलिदेखि सुरु हुँदैछ। संवैधानिक व्यवस्था अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त अधिवेशन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा दिउँसो 4 बजे बस्ने गरी आह्वान गर्नुभएको छ। राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमल सेनाको अध्यक्षतामा बसेको कार्यव्यवस्था परामर्श समितिले अधिवेशनको पहिलो दिनको बैठकमा पेश हुने कार्यसूची तयार गरेको छ। संघीय संसद सचिवालयका अनुसार बैठकको सुरुमै अधिवेशन आह्वान र मन्त्री परिषद पुनर्गठन सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र वाचन गरेर सुनाइनेछ। अध्यक्ष तिमल सेनाबाट जारी भएको राष्ट्रिय सभाका समिति गठन सम्बन्धी आदेश 2077 सभाबाट अनुमोदनका लागि पेश गर्ने कार्यसूची छ। बैठकमा अधिवेशन प्रारम्भ भएको अवसरमा उक्त सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताले अधिवेशन सफलताका लागि शुभकामना मन्तव्य राख्नुहुनेछ। प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद सम्बन्धी पहिलो संशोधन, गृहमन्त्री रामबहादुर थापाले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन, नेपाल प्रहरी र प्रदेश प्रहरी पहिलो संशोधन तथा सामाजिक सुरक्षा पहिलो संशोधन अध्यादेश बैठकमा पेश गर्नुहुने सम्भावित कार्यसूची छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदेश त्रिपाठीले औषधि तेस्रो संशोधन, कानुन न्याय तथा संसदीय मामिला मन्त्री लीलानाथ श्रेष्ठले यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश र फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश 2077 पेश गर्नुहुने संसद सचिवालयले जनाएको छ। यसै गरी प्रतिनिधि सभा सदस्य द्वय सानु शिवा र सूर्यबहादुर केसी तथा प्रतिनिधि सभाका पूर्व सदस्य ओमकार प्रसाद गौचल र राष्ट्रिय सभाका पूर्व सदस्य द्वय दीपक बहादुर गुरुङ र इन्द्रहाङ लिम्बुको निधनमा शोक प्रस्ताव प्रस्तुत हुने सभाका लागि तयार पारिएको सम्भावित कार्यसूचीमा उल्लेख छ।
यसैबीच राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमल सेनाले संघीय संसदको 7 अधिवेशन औपचारिकतामा सीमित रहन सक्ने संकेत गर्नुभएको छ। उहाँले यो अधिवेशनबाट धेरै अपेक्षा गर्न नमिल्ने बताउनुभयो। न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा उहाँले संविधान त एउटा अधिवेशनबाट अर्को अधिवेशनको अन्तराल 6 महिनाभन्दा बढी हुन नहुने भएकाले पनि 7 अधिवेशन आह्वान गर्नुपरेको खुलाउनुभयो। तर प्रतिनिधि सभा विघटन भइसकेको अवस्थामा राष्ट्रिय सभाले मात्रै विधेयक निर्माण गर्नुको अर्थ नरहने भन्दै उहाँले यो अधिवेशन धेरै लम्बिन नसक्ने पनि संकेत गर्नुभयो। संसद बैठक सञ्चालन हुनका लागि सरकारले बिजनेस दिनुपर्ने भन्दै उहाँले विशेष समय, शून्य समयका लागि मात्रै बैठक बस्न नसक्ने प्रष्ट पार्नुभयो।
सरकारी बिजनेस भएन भने हाउस चलिरहन सक्दैन. कुनै पनि दिनको बैठकमा एउटा न एउटा सरकारी बिजनेस चाहिन्छ भन्ने हाम्रो हुन्छ, अथवा विधेयक वा त्यस्तै केही भएन भने अरू विषय मात्रै हाम्रो जाँदैन. यसकारण आम रूपमा बुझाइ र व्यवहारमा अलिकति ग्याप हुन सक्छ. त्यो ग्याप भनेको के भने, जस्तो यहाँले भन्नुभयो कि जनजीविकाका कुराहरू, अरू कुराहरू पनि त शून्य समय विशेष समय भनेको त्यसमा उठाउने कुराहरू हुन्छन् अथवा कुनै प्रस्तावको रूपमा पनि आउन सक्छ. तर जबसम्म त्यहाँ सरकारी बिजनेसको रूपमा कुनै छैन भने त्यतिको लागि मात्रै हाउस बस्दैन.
सभामुख अग्निप्रसाद सापकोटाले संविधानले प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकार नदिएको प्रश्न पार्नुभएको छ. संविधानले अहिलेकै परिस्थितिमा प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकार नदिएको प्रश्न पार्नुभएको हो.
हाम्रो संविधानले यही परिस्थितिमा प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकार
आज चारवटा राजनैतिक दल, आबद्ध महिला संगठन र सांसदहरूले ध्यानाकर्षण पत्र बुझाएपछि सभामुख सापकोटाले संविधानको रक्षा, देश र जनताको अधिकतम हितमा आफूसँगै समर्पित रहने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो.
पूर्व राष्ट्रपति डाक्टर रामवरण यादवले मुलुकको पछिल्लो राजनैतिक अवस्थापछि दुई छिमेकी मुलुकले नेपालमा खुल्ला परेड खेलिरहेको बताउनु भएको छ. आज मेलमिलाप दिवसको अवसरमा काठमाडौँमा आयोजित एक कार्यक्रममा पूर्व राष्ट्रपति यादवले संसद विघटनको घटनापछि मुलुक दुई देशको परेड मैदान बन्नु दुःखद भएको बताउनुभयो.
क्षेत्रीय राजनीति अहिले झन् जटिल भएको छ. हाम्रो भूराजनीति सामरिक अवस्थालाई चिन्तन नगरेर स्वस्थ एउटा विदेश नीति नल्याइकन हामीले आफ्नो राष्ट्रको जगेर्ना गर्न अप्ठ्यारो. अहिलेको स्थिति सिर्फ रिजनल पोलिटिक्स होइन कि अन्तर्राष्ट्रिय पोलिटिक्स पनि, अन्तर्राष्ट्रिय देशहरूको ध्यान पनि त्यसमा तानिएको छ. त्यसको कारण छ कि हामी दुईटा ठुलो देशको बिचमा अवस्थित छौँ. त्यो दुईटा ठुलो देश अहिले आमने सामने खडा छ, तानातान छ. त्यो हामीले अहिले पढिरहेछौँ, बुझिरहेछौँ. र उत्तर र दक्षिणको जुन प्रकारले खुला यहाँ जुन प्यारेड भइरहेको छ त्यसले गर्दा अन्तर्राष्ट्रिय ध्यान आकर्षित हुन्छ र हाम्रो राष्ट्रको लागि त्यो सुखद हुँदैन.
यादवले अहिले मुलुक संविधान, संविधानवाद र लोकतन्त्रमाथिको आक्रमणबाट अनिश्चितताको बाटोतर्फ अघि बढिरहेको पनि बताउनु भएको छ. कार्यक्रममा उहाँले लोकतन्त्रको पिल्लर नै राजनैतिक दलहरू भएकाले दलहरूले नै अहिलेको अवस्थामा आआफ्नो कर्तव्य पूरा गरेर राष्ट्रलाई भलो गरी मेलमिलापकै नीतिबाट अघि बढ्नुपर्ने बताउनुभयो.
अदालतले सेपरेसन अफ पावरको अनुसार चारवटा अङ्गमा एउटा अङ्ग जो संविधानको व्याख्याता हुन्छ र संविधान ट्र्याकमा छ कि छैन, संविधान अनुसार कार्ड कार्डले काम गरेको छ कि छैन, त्यो सारा कुराको छिनोफानो गर्ने त्यो एउटा संस्था छ जहाँ नेपाली जनताको आशा र भरोसाको त्यो संस्था अहिले छ. त्यो संस्थामाथि सबैको विश्वास, सबै लोकतन्त्रवादीको विश्वास, मेरो पनि त्यही आशाले गरिरहेको छु. त्यहाँबाट न्याय हुने हो. जो संस्था कार्यकारिणीद्वारा असंवैधानिक ढङ्गले जुन भङ्ग भयो त्यसलाई कसरी असंवैधानिक कार्यलाई संवैधानिक बनाउने पोलिटिकल पार्टीको, पत्रकारको, चेतनशील नागरिकको, सम्पूर्ण देशवासीको जिम्मेवारी छ. यो अवस्थामा मैले, तपाईँले, सम्पूर्ण देशवासीले र लोकतान्त्रिक संस्थाहरूले आफ्नो आफ्नो कर्तव्य निर्वाह गरेन भने हामीले राष्ट्रलाई भलो गर्न सक्दैनौँ.
नेपाली कङ्ग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभा विघटन विरुद्धको मुद्दा संसदमा विचाराधीन भएकाले यसको फैसला कोरेर अघि बढ्नुपर्ने बताउनु भएको छ. राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा आयोजित भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले अदालतलाई स्वतन्त्र ढङ्गले फैसला गर्न दिनुपर्ने बताउनुभयो.
हाम्रो पार्टी स्वतन्त्र न्यायपालिकामा विश्वास गर्दछ. त्यसैले अदालतमा विचाराधीन मुद्दामा चाहिँ हामीले यसो गर उसो गर भनेर आन्दोलन धम्क्याएर आन्दोलनको नाममा या अरू कुराको नाममा हामीले गऱ्यौँ भनेदेखिलाई भोलि कुनै पनि सरकारले, कुनै पनि अदालतले, कुनै पार्टीको कुरा भएन भने आन्दोलन हुने, कसैको खिलाफमा निर्णयमा गयो भने त्यो आन्दोलन हुने गरियो भनेदेखिलाई त एउटा चाहिँ गलत प्रेसिडेन्स हुनसक्छ भन्ने हिसाबले हामी चाहिँ सोची विचार गर्न चाहिँ हामीले यो असंवैधानिक कदम हो, लोकतान्त्रिक पनि हो र साथसाथै चाहिँ हामी अदालतको.
यद्यपि प्रधानमन्त्रीले संसद विघटन गर्नु असंवैधानिक र अलोकतान्त्रिक कदम भएको उहाँको टिप्पणी छ.
ओलीजीले जो चाहिँ अचानक चाहिँ यो चुनावको घोषणा गरेर यो असंवैधानिक काम गर्नु भएको छ, हामी यसको चाहिँ मैले भनेको छु, अरू पार्टी भनेको छ, यो असंवैधानिक अलोकतान्त्रिक कार्य हो, कदम हो भनेर हामीले भनेका छौँ. अब चाहिँ यसको देशभरि नै हाम्रो पार्टी यसका लागि हामीले यो कदमको विरुद्धमा आवाज उठाएका छौँ.
कङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद विघटन गर्ने सरकार र राष्ट्रपतिको कदमलाई अदालतले सच्याउनु पर्ने बताउनु भएको छ. राष्ट्रिय मेलमिलाप दिवसका सन्दर्भमा कङ्ग्रेस कास्कीले गरेको कार्यक्रममा पौडेलले अदालतमा विचाराधीन मुद्दा सभाका विषयमा पार्टीले दबाब नदिने भन्दै देउबाको भनाइलाई भने कटाक्ष गर्नुभयो। प्रधानमन्त्री केपी शर्मा ओली निर्वाचित तानाशाह बन्न खोजेको आरोप लगाउँदै उहाँले संयुक्त आन्दोलनबाट निकास खोज्नुपर्नेमा जोड दिनुभयो।
आज चाहिँ जसले पायो त्यसले एउटा महत्वाकांक्षी नेताले यो जनताको सार्वभौमिकता केही पनि होइन, मेरो सार्वभौमिकता, म नै विशेष अधिकार सम्पन्न व्यक्ति भनेर भन्न पाइन्छ। कोही पनि हुँदैन लोकतन्त्रमा विशेष व्यक्ति, कोही पनि हुँदैन विशेष अधिकार सम्पन्न व्यक्ति। प्रधानमन्त्रीलाई विशेष अधिकार छैन, संविधानले दिएको छैन कुनै पनि अधिकार। बराबरीको बिचमा एक नम्बर हो प्रधानमन्त्री, सर्वे सर्वा होइन प्रधानमन्त्री, सर्वशक्तिमान होइन प्रधानमन्त्री, तानाशाह होइन, सर्वशक्तिमान त तानाशाह हुन्छ, तानाशाह त होइन लोकतन्त्रको प्रधानमन्त्री।
कङ्ग्रेसले आज विभिन्न कार्यक्रम गरी राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाएको छ। 8 वर्षको निर्वाचनपछि 2033 साल पुस 16 गते मेलमिलापको नीति लिएर बिपी कोइराला, गणेश मान सिंह लगायतका नेताहरू स्वदेश फर्किएको दिनको सम्झनामा कङ्ग्रेसले राष्ट्रिय एकता र मेलमिलाप दिवस मनाउँदै आएको छ। 2017 सालमा राजा महेन्द्रले जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालालाई अपदस्थ गरी निर्दलीय पञ्चायती व्यवस्था लागू गरेपछि मुलुकमा अस्थिरता सुरु भएको थियो। बिपीसहितका नेताहरू 7 वर्ष जेल बसेर 2025 सालमा भारत प्रवासमा जानुभएको थियो। अस्थिरताका कारण मुलुकको अवस्था झनै कमजोर बन्दै गएपछि राजनीतिक दल तथा राजा मिलेर राष्ट्रिय एकता तथा मेलमिलाप गरी देशको विकास गर्ने भन्दै बिपी स्वदेश फर्कनु भएको थियो।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनपछि पनि मन्त्री परिषद विस्तार गरेका विरुद्ध परेका दायर रिटमाथिको सुनवाई फेरि स्थगित भएको छ। न्यायाधीश कुमार रेग्मीको इजलासमा पेशी तोकिएको रिट हेर्न नभ्याइनेमा परेको हो। हेर्न नभ्याउने भएपछि अब आइतबार मात्रै सुनवाई हुने भएको छ। रिट निवेदक मध्येका एक अधिवक्ता लोकेन्द्र ओलीले भन्नुभयो, हिजो रिटको पेशी न्यायाधीश ईश्वर खतिवडाको इजलासमा तोकिएकोमा प्रधान न्यायाधीश सोलेन्द्र शमशेरले आजको पेशी भने न्यायाधीश रेग्मीको इजलासमा तोकिदिनु भएको थियो। सभा विघटनपछिको काम चलाउ सरकारका प्रधानमन्त्रीले मन्त्री परिषद विस्तार गरेको भन्दै सर्वोच्चमा पुस 13 र 14 गते गरी 2 वटा रिट दर्ता भएका थिए। तत्काल मन्त्री परिषद विस्तारलाई रोक्न माग गर्दै अधिवक्ताहरू लोकेन्द्र ओली, केशरजङ केसी र दिनेश लामिछानेले 13 गते र 14 गते अधिवक्ता दिनेश त्रिपाठीले रिट दायर गर्नुभएको थियो। प्रधानमन्त्री ओलीले पुस 10 गते मन्त्री परिषद विस्तार गर्दै 1 राज्यमन्त्रीसहित 9 जना मन्त्री थप गर्नुभएको थियो।
नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
ए दिदी, खाली सिट हुँदा हुँदै एकै ठाउँमा टाँसिएर नबस्नुहोस् न, कोरोनाको जोखिम छ, त्यो खाली सिटमा एक्लै बस्नुहोस्।
ऊ मेरो साथी हो क्या, कति दिनपछि भेटेको आज।
ए दिदी, कोरोनाले साथी नाता कोता भन्दैन, खाली सिटमा बस्नुहोस् न, मास्क लगाएको पनि मिलेन, नाक र मुख राम्रोसँग छोपिने गरी अलि मिलाएर लाउनुहोस्।
कोरोना भन्दै धेरै नखोक है भाइ, ल गए अर्को सिटमा, आफ्नो साथीसँग पनि बस्न नपाउने कसैको नभएको गाडी।
खोकेको होइन दिदी, सार्वजनिक यातायातबाट कोरोना सर्ने जोखिम बढेकोले सचेत हुन आग्रह गरेको हो। हामीले गाडीभित्र अपनाउने सावधानी अपनाएका छौँ, यात्रुहरूले पनि मास्क राम्रोसँग लगाउने, भौतिक दूरी कायम गर्ने जस्ता व्यवहारमा पालना गरिदिनु पर्यो नि।
अनि साबुन पानीले हात धुने, बारम्बार छोइरहने सतह पनि त सफा गर्नु पर्ला नि।
कति राम्रो कुरा थप्नुभयो, त्यो हामी गर्छौँ दिदी, बरु दिदीले पनि गर्नुहोस् है।
धन्यवाद भाइ, कुरा बुझे, अब व्यवहार गर्छु।
जाऊ जाऊ गुरुजी।
सार्वजनिक यातायातमा यात्रा गर्ने र गराउने सबैले सावधानी अपनाऊ, कोरोनाबाट बचौ र बचाऊ।
स्वच्छ परिवार सुखको आधार।
राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र र वाटर एड नेपालद्वारा जनहितमा जारी।
नमस्ते काका, के गरिरहनु भएको?
है, तरकारी बारीमा जति युरिया मल हाले पनि बाली सप्रेको होइन, कति मल मात्र हाल्नु?
होइन काका, माटो सारो भएमा, खन्दा ठुल्ठुला डल्ला निस्केमा, बाली नसप्रेमा, पात डाँठमा पहेँलो वा अन्य टिका धर्सा देखिएमा माटोको समस्या हुन सक्छ।
त्यसो भए के गर्ने त बाबु?
माटोको जाँच गर्नुपर्छ काका। सबैभन्दा पहिले जमिन खाली भएको बेला कृषि प्राविधिकको सल्लाह अनुसार माटोको नमुना लिने र जाँचको लागि प्रयोगशालामा पठाउनुपर्छ। प्रयोगशालाले जाँचेर माटो अम्लीय भए नभएको, प्राङ्गारिक मल पुगे नपुगेको, अन्य मल के कति हाल्नुपर्छ, माटो जाँचको रिपोर्ट सहित बुझाइदिनेछन्।
ओहो, यस्तो माटो जाँच्ने प्रयोगशालाको सेवा कहाँ कहाँबाट पाउन सकिन्छ त बाबु?
हाम्रा सबै प्रदेशमा माटो परीक्षण प्रयोगशालाहरू छन्। बागमती प्रदेशका लागि माटो तथा मल परीक्षण प्रयोगशाला हेटौँडामा माटोको नमुना पठाई जाँच गराउन सकिन्छ। माटो तथा मल परीक्षण प्रयोगशाला हेटौँडा।
यो हो
थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज।
थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आफ्नो सरकार विरुद्ध विश्वासको प्रस्ताव राख्नेहरूले अस्थिरता चाहेको बताउनु भएको छ। जनताले दिएको जनमतको दुरुपयोग भएको भन्दै मुख्यमन्त्री पौडेलले आक्रोश पोख्नु भयो। प्रदेश राजधानी हेटौडामा ओली पक्षले गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले नेकपा फुटाउन माधव नेपालले प्रचण्डको साथ दिनु महाभूल भएको टिप्पणी समेत गर्नुभयो। मुख्यमन्त्री पौडेलले ढिलो चाँडो माधव नेपालहरू ओलीसँग शरण लिन आउने ठोकुवा गर्नुभयो।
प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरदन राईले 15 सांसदहरूलाई संसदीय दलको सदस्यबाट निलम्बन गर्नुभएको छ। उनीहरूलाई संसदीय दलको सबै क्रियाकलापमा भाग लिनेबाट वञ्चित गरिएको हो। राईले आफ्नो दल र दलका नेतालाई जानकारी नदिई मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेको भन्दै 15 सांसदलाई 3 लागि निलम्बन गर्नुभएको छ। प्रमुख सचेतक बुद्धि कुमार राज भण्डारीले मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने मध्ये 19 स्पष्टीकरण सोधिएकोमा 15 आज निलम्बन गरिएको बताउनुभयो। यसअघि आजै नेकपा प्रचण्ड नेपाल समूहले मुख्यमन्त्री राईलाई संसदीय दलको नेताबाट हटाएको छ। राईलाई हटाउँदै भीमाचार्यलाई दलको नेता चयन गरिएको दलका उपनेता टङ्क आङमुहाङले जानकारी दिनुभयो।
नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी माओवादीले वर्तमान सङ्कटको निकास मध्यावधि निर्वाचनबाट हुनै नसक्ने बताएको छ। पार्टीका महासचिव मोहन वैद्य किरणले आज जारी विज्ञप्ति जारी गर्दै प्रतिक्रियावादीहरू राज्य सत्ता तथा व्यवस्थामाथि पैदा भएको सङ्कटको वास्तविक निकास वर्तमान राज्य सत्ता तथा व्यवस्थाको अन्त्य सङ्घीय जनगणतान्त्रिक व्यवस्था एवं सरकारको स्थापना र वैज्ञानिक समाजवादद्वारा नै हुने उल्लेख गर्नुभएको छ। क्रान्तिकारी माओवादीले सरकारको पछिल्लो कदमलाई गणतन्त्र सङ्घीयता र धर्मनिरपेक्षताकै विरुद्ध परिलक्षित निरङ्कुशतावादी तथा फाँसीवादको कदम भनेको छ।
बलोटार स्थित ललिता निवास जग्गा प्रकरणका प्रमुख अभियुक्त डाक्टर शोभाकान्त ढकालकी पत्नी धरोटीमा रिहा भएकी छन्। सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेको अभियोग लागेकी उमा कुमारी ढकालनीलाई विशेष अदालतले धरोटीमा रिहा गर्न आदेश दिएको हो। विशेष अदालतका अध्यक्ष न्यायाधीश प्रेमराज कार्की, न्यायाधीशहरू अब्दुल अजिज मुसलमान र नित्यान्द पाण्डेको इजलासले आज थुन्छेक बसपछि ढकालनीलाई 2,00,000 धरोटीमा रिहा गर्न अन्तिम आदेश दिएको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ढकालनीसँग 91,20,000 रुपियाँ बिगो माग दाबीसहित 2 कैद र जरिवानाको मागसहित मुद्दा दायर गरेको थियो। प्रमुख अभियुक्त डाक्टर ढकालसँग भने 39 करोडभन्दा बढी बिगो माग दाबी गरेको छ।
तत्कालीन आयोजना कार्यान्वयन इकाइका निमित्त आयोजना प्रमुखसहितका कर्मचारी मिलेर 1 करोड बढी भ्रष्टाचार गरेको खुलेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयोजना प्रमुख बेल बहादुर नेपालीसहित 5 1 करोड बढी भ्रष्टाचार गरेको दावी गरेको हो। अख्तियारले भ्रष्टाचार गरेको आरोपमा नेपालीसहित तत्कालीन लेखा अधिकृतहरू नारायण बहादुर थापा र श्याम बहादुर खत्री, लेखापाल गिरिप्रसाद श्रेष्ठ, सुमित रौनियार विरुद्ध आज विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ। उनीहरू विरुद्ध जनही 1,14,76,000 रुपियाँ बिगो दावी गरिएको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिनुभयो। काठमाडौँ दिगो सहरी यातायात आयोजना अन्तर्गत टेकुमा निर्माण व्यवसायीद्वारा निर्माणाधीन पुल सम्झौता बमोजिमको शर्त र मापदण्ड स्वीकृत डिजाइन तथा स्पेसिफिकेसन बमोजिम निर्माण नगरेकाले आयोजनाले काम रोकी त्रुटि सच्याउन पत्रचार गरे पनि पुल निर्माण अगाडि बढाएको विषयमा छानबिन गर्दा उनीहरूबाट भ्रष्टाचार भएको पाइएको अख्तियारको दावी छ।
यसैबीच काठमाडौँ जिल्ला खेलकुद विकास समिति सानो गोचरणका सहायक द्वितीय पदमा कार्यरत तिलक प्रसाद घिमिरे विरुद्ध भ्रष्टाचार सम्बन्धी मुद्दा दायर भएको छ। घिमिरे विरुद्ध 15,000 बिगो माग दावी कायम गरी आज विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिनुभयो। क्लबको प्रमाणपत्र नवीकरण गर्नका लागि सेवाग्राहीसँग अतिरिक्त रकम मागेको सूचनाका आधारमा अख्तियारको टोलीले रकम लिएको अवस्थामा घिमिरेलाई अख्तियार नियन्त्रणमा लिएको थियो।
नेपालमा कोरोना संक्रमणका कारण थप 9 जनाको मृत्यु भएको छ। यससँगै देशभर कुल मृतकको संख्या 1856 पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको विवरणमा उल्लेख छ। आज 534 जना नयाँ संक्रमित थपिँदा 447 जना संक्रमण मुक्त भएका छन्। देशभर हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या 260,593 पुगेको छ। तीमध्ये 252,359 जना संक्रमण मुक्त भइसकेका छन्। अझै 6,378 जना सक्रिय संक्रमित होम आइसोलेसनमा रहेका छन्।
कोरोनाका कारण पोर्चुगलमा एक नेपाली युवाको मृत्यु भएको छ। 27 वर्षीय नेपाली युवक तिलबहादुर राणाको साउ जोसे अस्पताल मार्तिमोनिस लिस्बनमा उपचारका क्रममा मृत्यु भएको हो। उनी विगत 2 वर्षदेखि पोर्चुगलमा थिए। तनाउ घर भएका उनी 1 महिना यता न्युमोनिया र कोभिडको सङ्क्रमणबाट ग्रसित भई आइसोलेसनमा रहेका पारिवारिक स्रोतले जनाएको छ। पोर्चुगल स्थित अवैतनिक महावाणिज्य दूतावासले जनाएअनुसार यसअघि पोर्चुगलमा कोभिडका कारण एक नेपाली महिलाको उपचारको क्रममा मृत्यु भएको थियो। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-171, 4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्।
होमले ल्यायो खुशी सबैजनालाई, टिभीको मजा लिन वार्षिक रिचार्ज गरौँ, डिलर दाइको डिस्काउन्ट पाई सबै दङ्ग परौँ। फन्ड ट्रान्सफरको सेवामा मिल्छ यस्तो मौका, विकली लकी ड्रनी हुने मौकामा झन् चौका।
अब डिस होमको डिलरहरू मार्फत फन्ड ट्रान्सफरबाट वार्षिक रिचार्ज गर्दा पाउनुहुनेछ बम्पर डिस्काउन्ट, साथै वार्षिक रिचार्ज गरे बापत विकली लकी ड्रमा भाग लिने अवसर प्राप्त गरी हप्तामा 2 जना भाग्यशाली ग्राहकहरूले जित्नुहुनेछ। प्रति व्यक्ति रु 1,00,000 नगद उपहार। डिश होम खुशी अन गराउ।
यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज, समयको आवाज।
हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौँ। नेपाल परिवेश अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
अब बाँकी समाचार। राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष लोकसेवा आयोगका अध्यक्ष उमेश प्रसाद मैनालीले आयोगको आर्थिक वर्ष 2076-77 वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ। नेपालको संविधानको धारा 294 बमोजिम राष्ट्रपतिलाई वार्षिक प्रतिवेदन बुझाउने व्यवस्था छ। अध्यक्ष मैनालीले शीतल निवासमा आज प्रतिवेदन पेश गर्नुभएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले विज्ञप्ति मार्फत जानकारी दिनुभएको छ। आयोगले राष्ट्रपति समक्ष 2076 साउनदेखि 2077 असार मसान्तसम्म आयोगबाट सम्पादित काम कारवाहीहरू समेटिएको 61 प्रतिवेदन पेश गरेको हो। आयोगका वर्तमान पदाधिकारीहरूको नियुक्तिपछिको यो 6 तथा अन्तिम प्रतिवेदन हो। आगामी चैत 10 गतेदेखि आयोगका सबै पदाधिकारीको पदावधि समाप्त हुँदैछ। यसर्थ निजामती सुरक्षा निकाय र सङ्गठित संस्थाहरूका पदप्रति प्रक्रिया ठप्प हुन नदिन समयमै आयोगका पदाधिकारीको नियुक्ति हुन उचित पहल हुने अपेक्षा आयोगले गरेको छ। प्रतिवेदनमा आयोगले COVID-19 महामारीका कारण परीक्षाहरू स्थगित गर्नुपरेको उल्लेख गरेको छ।
उखु किसानको बक्यौता रकम भुक्तानी नगर्ने एक चिनी मिल सञ्चालक पक्राउ परेका छन्। पश्चिम नवलप्रासीमा सञ्चालनमा रहेको लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाल पक्राउ परेका हुन्। मृगंज उपमहानगरपालिका 2 बस्नेलाई पक्राउ गरिएको पर्साका प्रहरी नायब उपरीक्षक डिएसपी मनोजित कुँवरले जानकारी दिनुभयो। उखु किसानले काठमाडौँमा गरेको सुरु दिने आन्दोलनपछि सरकारले उखुको रकम भुक्तानी नदिने सञ्चालकहरू पक्राउ गर्न निर्देशन दिएको थियो।
भोलिदेखि अनलाइन मार्फत पुनः श्रम स्वीकृति खुल्ने भएको छ। वैदेशिक रोजगार विभागले एक सूचना जारी गर्दै अनलाइन प्रणालीबाट पुनः श्रम स्वीकृतिको कार्य शुक्रबारदेखि खुला हुने जानकारी दिएको हो। श्रम स्वीकृति लिन चाहने वैदेशिक रोजगारीमा कार्यरत नेपाली नागरिकहरूले म्यादी जीवन बिमा र कल्याणकारी कोषको रकम भुक्तानी गरी अनलाइन माध्यम माध्यमबाट नै श्रम स्वीकृतिको आवेदन दिई श्रम स्वीकृति प्राप्त गर्न सकिनेछ। कोषको रकम अनलाइन भुक्तानी गर्न सक्ने र अनलाइन भुक्तानी गर्दा थप रकम नलाग्ने विभागले प्रष्ट पारेको छ।
निजी आवास पुननिर्माण तथा प्रबलीकरणका लागि अनुदान सम्झौता गरेका मध्ये 4,000 भन्दा धेरै लाभग्राहीले पहिलो किस्ता बापतको रकम नपाउने भएका छन्। राष्ट्रिय पुननिर्माण प्राधिकरणले तोकेको समयावधिमा रकम लिन नगएका कारण 4,213 लाभग्राही किस्ता लिनबाट छुटेका प्राधिकरणका सहप्रवक्ता तथा सूचना अधिकारी मनोहर घिमिरेले जानकारी दिनुभयो। उक्त रकम लिन छुटेका लाभग्राहीलाई अर्को अवसर नदिने अधिकारीले बताउनुभयो। सम्झौता गरेका लाभग्राहीलाई पहिलो किस्ता बापतको रकम लिन प्राधिकरणले हिजो पुष 15 समयसीमा तोकेको थियो। प्राधिकरणका अनुसार पहिलो किस्ताका लागि 7,94,977 लाभग्राहीले अनुदान सम्झौता गरेकोमा 7,90,664 रकम लिएका छन्।
काभ्रेमा गाई काटेको आरोपमा 6 पक्राउ परेका छन्। पक्राउ पर्नेमा महाभारत गाउँपालिका 1 स्थित आरुबटेका बेलबहादुर योन्जन, सुब्बा जिम्बा, रत्नबहादुर जिम्बा, श्रीलाल जिम्बा, कान्छाराम जिम्बा र नयाँ जिम्बा रहेको इलाका प्रहरी कार्यालय गोकुले जनाएको छ। इलाका प्रहरी कार्यालय गोकुलेका इन्चार्ज रामकुमार पटेलका अनुसार गाई जिउँदो हुँदा नै काटिएको हो वा मरेपछि भन्नेबारे अनुसन्धान भइरहेको छ। पक्राउ परेकाहरूले भने स्थानीय टिकाबहादुर राणाको गाई भिरबाट लडेर केही दिन पश्चात मरेपछि उनकै आग्रहमा काटिएको दावी गरेका छन्।
नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। अङ्ग्रेजी वर्ष सन् 2020 आज मध्यरातिदेखि सकिँदैछ। विश्वभर सन् 2020 विदाई गरी नयाँ वर्ष 2021 स्वागत गरिँदैछ। 2020 अरू वर्षहरूभन्दा धेरै फरक र पीडादायी भएर बितेको छ। कोरोना भाइरसको महामारीले विश्वलाई नै एकैचोटि ठप्प पारेको र अधिकांशलाई प्रभावित बनायो। सन् 2020 लाग्दा नलाग्दै सुरु भएको कोरोनाको महामारी यस वर्षको सबैभन्दा ठूलो घटना मात्र नभई यस युगकै ठूलो घटनाको रूपमा रहनेछ। यद्यपि महामारी गत नोभेम्बर 8 तारिकदेखि कोरोना विरुद्धको खोप प्रयोगमा आएको छ। यही वर्ष लामो विवाद र रस्साकसी हुँदै युरोपेली सङ्घबाट बेलायत बाहिरिएको छ भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पराजित गर्दै डेमोक्रेटिक उम्मेद्वार जो बाइडेन अमेरिकाको नयाँ राष्ट्रपति निर्वाचित हुनुभएको छ। यस वर्षका विश्वव्यापी चर्चित घटनामध्ये सलह आतंक पनि एक हो। विशेष गरेर दक्षिण एसियाली मुलुकमा यसले बढी चर्चा पायो। यस वर्षका ठूला घटनामध्ये इराकको राजधानी बगदादमा अमेरिकी हवाई हमलामा इरानी उच्च सैन्य कमान्डर कासिम सुलेमानीको हत्याले विश्वभरि नै तरङ्ग फैलाएको छ। अस्ट्रेलियामा लागेको डरेलोले धेरै जीव जन्तुले ज्यान गुमाए। फुटबलका सर्वमान्य महान खेलाडी डियोगो म्याराडोनाको यसै वर्ष निधन भयो। यसै वर्ष यससँगै सन् 2020 विश्वले अरू पनि धेरै प्रभावशाली र स्मरणीय व्यक्तिहरूलाई गुमाएको छ। धेरै देशले कोरोना महामारीका बीचमा पनि निर्वाचन गरेर नयाँ सरकार बनाएका छन् भने राजनैतिक समीकरण र सीमा विवाद पनि बेला बेलामा चर्चामा रहेको थियो।
भारतको राजधानी नयाँ दिल्लीमा भने अङ्ग्रेजी नयाँ वर्षको पूर्व सन्ध्यामा कर्फ्यू घोषणा गरिएको छ। नयाँ वर्ष मनाउनेहरूको भिडभाडका कारण कोरोना संक्रमण झनै फैलिन सक्ने आशंकामा दिल्ली प्रकोप व्यवस्थापन प्राधिकरण डिडिएमएले आज राति र भोलि राति कर्फ्यू जारी गर्ने निर्णय गरेको हो। डिडिएमएले दिल्लीमा कर्फ्यू लगाउनुको कारण कोरोना भाइरसको नयाँ स्ट्रेन रहेको बताएको छ। अधिकारीहरूका अनुसार आज राति 11 भोलि बिहान 6 र भोलि राति 11 पर्सि बिहान 6 कर्फ्यू लाग्नेछ। सरकारले जिल्ला प्रशासन कार्यालयहरूलाई कर्फ्यूको अधिकार प्रदान गरेपछि भारतका अन्य थुप्रै राज्यमा पनि कोरोना संक्रमण न्यूनीकरणका लागि कर्फ्यू लगाइएको छ। यसैबीच भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले कोरोनाको नयाँ प्रकारकाबाट संक्रमित थप 5 पहिचान भएको जनाएको छ। यो सँगै भारतमा कोभिडका नयाँ संक्रमितहरूको संख्यामा पनि 25 पुगेको भारतीय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन्। पहिलो पटक बेलायतमा नयाँ भाइरस देखिएपछि विश्वका दर्जनौं देशहरूले यात्रा प्रतिबन्ध लगाएका छन्।
नेपाल परिवेशमा अब खेल समाचार। प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटको सेमिफाइनल समीकरण पूरा भएको छ। आज भएका खेलहरूमा प्रदेश एकले गण्डकीलाई हराउँदै आफ्नो अपराजित यात्रालाई कायम राखेको छ। दाङको लमहीमा भएको समचरणको अन्तिम खेलमा प्रदेश एकले गण्डकी प्रदेशलाई 140 रनले पराजित गर्यो। प्रदेश एकले दिएको 148 रनको विजय लक्ष्यलाई पछ्याएको गण्डकीले निकै खराब ब्याटिङ गर्यो र 8 ओभरमै मात्र 7 रनमा समेटियो। प्रदेशका लागि संगीता राई एक्लैले 5 विकेट खसालिन्। यस्तै सबनम राईले 4 र अप्सरी बेगमले 1 विकेट लिइन्। टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश एकले पुरा 20 ओभरमा मात्र 1 विकेट खर्चेर 147 रन बनाएको थियो। आज दिउँसो भएको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले बागमतीलाई 28 रनले पराजित गरेको छ। खेल खराब मौसमका कारण 11 ओभरमा झारिएको थियो। सुदूरपश्चिमले 4 विकेटको क्षतिमा बागमती सामु 77 रनको लक्ष्य प्रस्तुत गर्यो। जवाबमा बागमतीले निर्धारित ओभरमा 48 रन मात्र बनाउन सक्यो। पब पर्सी शनिबार हुने प्रतियोगिताको सेमी फाइनलमा समूह एको विजेता विभागीय टोली एफएफले समूह बीको उपविजेता सुदूरपश्चिमसँग खेल्नेछ। अर्को सेमी फाइनल खेलमा समूह बीको विजेता प्रदेश एकले समूह एको उपविजेता लुम्बिनी प्रदेशसँग खेल्नेछ। हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौँ। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
राष्ट्रिय सभाको हिउँदे अधिवेशनको तयारी पूरा, पहिलो बैठकको कार्यसूची तयार, औपचारिकतामा मात्रै सीमित रहने अध्यक्ष तिमल सेनाको संकेत।
दुई छिमेकीले नेपालमा खुल्ला परेड खेलिरहेको पूर्व राष्ट्रपति डाक्टर यादवको चिन्ता। संसद विघटन सम्बन्धी मुद्दामा अदालतको फैसला कोरेर अघि बढ्नुपर्नेमा देउबाको जोड।
ललिता निवास जग्गा प्रकरणमा प्रमुख अभियुक्तकी पत्नी ढकाल्ने धरौटीमा रिया। काठमाडौँ दिगो सहर यातायात योजना अन्तर्गत निर्माणाधीन पुलमा करोड बढी भ्रष्टाचार।
विश्वभर सन् 2020 विदाई गरी नयाँ वर्षको स्वागत गरी कोरोना संक्रमण थप फैलिन नदिन दिल्लीमा भने कर्फ्यू जारी।
र प्रधानमन्त्री कप महिला क्रिकेटको सेमी फाइनल समीकरण पूरा, प्रदेश एकको अपराजित यात्रा कायमै।
थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने कुमार परियारलाई धन्यवाद। दिनेश र जगत बिदा हुन्छौ। नमस्कार।
थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahasanchar र हाम्रो ट्विटर ह्यान्डल हो @thahasanchar।